यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गौरवपूर्ण इतिहास रच्न योगदान पुर्याएका पुर्खा र पूर्वजको सम्मान गर्नुपर्ने बताउनु भएको छ। नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम वृहत सेमिनारको हिजो नेपाली सेनाको मुख्यालय जंगी अड्डामा समापन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पुर्खाको बलिदान र इतिहासलाई ताजा राख्दै गढ़ी किल्ला र मार्गको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न एकीकरण मार्ग कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा पुर्खाको बलिदान र इतिहासलाई स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो। त्यस अवसरमा नेपाली सेनाद्वारा तयार पारिएको एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। संवैधानिक आयोगमा गरिएका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले हिजो अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कार्यवाही रोक्न अस्वीकार गरेको हो। अदालतले संवैधानिक निकायमा नियुक्त भएका 34 जना पदाधिकारीलाई काम गर्न नरोक्ने आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकार दिएको छ। सभामुख सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय लगायतलाई विपक्षी बनाई शुक्रबार मुद्दा दायर गर्नुभएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले संवैधानिक परिषदका सदस्यहरू पार्टीको निर्देशनमा नभई संविधान अनुसार तटस्थ रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। पर्वतको मोदी गाउँपालिका 6 तिलाहार र वड़ा नम्बर 7 राजम देउराली जोड्ने रतिखोला मोटरेबल पुलको हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमल सिन्हाले परिषदका सदस्यले कुनै पनि पार्टी वा नेताको निर्देशनमा काम गर्न नहुने र आफूले कहिल्यै त्यस्तो नगर्ने बताउनुभयो। कोरोना भाइरस विरूद्धको अर्को चरणको खोप अभियान फागुन 1 गतेदेखि सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रेस ब्रिफिङमा हिजो स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर तारानाथ पोखरेलले फागुन महिनाको 1 गतेबाट स्वास्थ्य सेवा प्रदायक तथा सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई खोप लगाउने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुभयो। डाक्टर पोखरेलले पहिलो चरणको अभियानमा विभिन्न उमेर समूहका व्यक्तिहरूले खोप लिएकाले खोपको उपलब्धतासँगै चरणबद्ध रूपमा उमेर समूह अनुरूप खोप कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो। आजदेखि 5 दिनसम्म काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा वैदेशिक नियोग, राजदूतावासमा कार्यरत व्यक्ति र पत्रकारलाई खोप लगाउने कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको छ। त्यस्तै नेपालमा हालसम्म 98.6% कोरोना संक्रमित निको भएको पनि हिजो मन्त्रालयले जनाएको छ। संक्रमणका कारण हिजो थप 2 जनाको मृत्यु भएको छ। हिजो 119 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा गरीबी न्यूनीकरणमा उल्लेख्य प्रगति भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। सन् 2015 दुई हजार उन्नाइसको अवधिमा गरीबी न्यूनीकरणमा उल्लेख्य प्रगति भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ। हिजो आयोजित एक कार्यक्रममा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले राष्ट्रिय गरीबी 18.6% र बहुआयामिक गरीबी 28.6% पुगेको जानकारी दिनुभयो। प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा हिजो पनि सर्वोच्च अदालतमा बहस जारी रह्यो। सरकारी वकिलका तर्फबाट भएको बहसमा वकिलहरूले जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न पाउने संवैधानिक अधिकार भएको तर्क राख्नुभयो। 19 दिनको हिजोको सुनवाईमा सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता डाक्टर टेकनारायण घिमिरे, त्यसै गरी सहन्यायाधिवक्ता श्याम भट्टराई, उद्धव पुडासैनी, उपन्यायाधिवक्ता दशरथ पंगेनी र प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता रमेश बडालले बहस गर्नुभयो। यसैबीच प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदनमाथिको सुनवाईका क्रममा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जोहराले सबै बहस यसै साताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न हिजो कानून व्यवसायीहरूको ध्यानाकर्षण गराउनु भएको छ। उप प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा 30% युवा नेतृत्व तहमा आउने बताउनु भएको छ। राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकको हिजो उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री पोखरेलले पार्टीको भावी नेतृत्वको रूपमा युवा संघ रहेकाले कम्तीमा 30% नेतृत्वमा आउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले त्यसबाट कांग्रेस पछि नहट्ने बताउनु भएको छ। नेपाली कांग्रेसले पर्सामा हिजो आयोजना गरेको आमसभामा उपसभापति निधिले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभयो। कार्यक्रममा कांग्रेस नेता गगन थापाले प्रतिनिधिसभा विघटनका सम्बन्धमा अदालतले उचित फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको हिजो सानोठिमी भक्तपुरमा आयोजित कार्यक्रममा बताउनु भएको छ। उहाँले शिक्षक सेवा आयोगले रचनात्मक, सृजनात्मक र नैतिकवान शिक्षक उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले कोविड प्रभावित श्रमजीवी पत्रकारहरूकालागि राहत प्याकेज ल्याइने जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले राहत प्याकेजका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरकारवाला निकायलाई आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले बैतडीको दोगड़ा केदार गाउँपालिकामा भागीरथी भट्टको बलात्कार र हत्या घटनाको तत्काल निष्पक्ष प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। आयोगले हिजो जारी गरेको विज्ञप्तिमा घटनाको अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ। यसैबीच नेपाली कांग्रेसको महिला विभागले भागीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न हिजो सरकारसँग माग गरेको छ। र सल्यानको त्रिवेणी गाउँपालिकाले गाउँपालिकाभित्रका 29 सामुदायिक विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।